यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रूसको टाटारस्तान क्षेत्रमा 13 जनाको मृत्यु। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारी संघको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढ़ाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य शुरू गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र जारी रहेको बेहोरा अनुरोध गर्दछु।
मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढ़ाएको बताउनुभयो। यसैगरी सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सृजना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
हामी यथास्थितिमा सन्तुष्ट छैनौ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षीसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महम्मदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। सौर मास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बसेका भक्तजनले आज गोदान पूर्ण पात्र गरी व्रत समापन गरेका छन्। भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन्। धेरैजसो भक्तजनले भने साउन महिनाका 5 सोमबार गरेको व्रत समापनका लागि गोदान पूर्ण पात्र गर्ने परम्परा रहिआएको छ। आज बिहानैदेखि पशुपतिनाथ मूल मन्दिरको बाहिरी क्षेत्रमा गोदान पूर्ण पात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो। विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसको टाटारस्तान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परि कम्तीमा 13 मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रूसका अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा 1 बच्चा पनि रहेका छन् भने अन्य 75 घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध शुरू गरे यता रूसमा भएको यो सबैभन्दा घातक एकल आक्रमणहरूमध्ये एक हो। युक्रेनी सीमाबाट 1100 किलोमिटर भन्दा बढ़ी टाढा रहेको निज्नेकामस्क शहरमा भएको यस आक्रमणबारे किवले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनुभएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनुभयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताको 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सोभन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढ़ाइएको र हालसम्म शिवशिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ टेकेन्डो च्याम्पियनशीपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले स्पेनिङ तर्फ पुरुष 65-70 केजी तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ टेकान्दो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइकिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आईटीएफ टेकान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष पाँचमा रहँदै होरा सुजै ग्रान्ड फिलामा पुग्न सफल भएको हो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रूसको टाटरस्थान क्षेत्रमा 13 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।